بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، نحمده ونصلي على رسوله الكريم. لله ما في السماوات وما في الأرض. الله ہی کے لیے ہے جو کچھ آسمانوں میں ہے اور جو کچھ زمین میں ہے. ہمارے اور آپ کے اور تمام انسانیت کی دنیا اور آخرت کے تمام مسائل کا حل اللہ سبحانہ و تعالیٰ کے دربار میں. میرے معزز بھائیوں، ہماری مقدس مائیں اور بہنیں، اللہ سبحانہ و تعالیٰ آپ سب کو بہترین علم نافع عطا فرمائے. دین کی بات سننے کا جو شوق آپ نے اختیار کیا ہے، اللہ پاک اس کا بہترین بدلہ عطا فرمائے، دنیا اور آخرت کی خیر کا ذریعہ بنائیں اور ہر کام میں برکت عطا فرمائیں. انبیاء، صدیقین، صالحین کے ساتھ ہمارا اور آپ کا حشر فرمائیں. جب ہم اللہ کو یاد کریں گے، اللہ پاک ہمیں یاد فرمائیں گے. جو آدمی دین سیکھنے جائے، فرشتے اس کے لیے پر بچھاتے ہیں اور اللہ کی مخلوق دعاؤں میں لگ جاتی. فرشتوں کی جماعت ذکر کے حلقوں کی تلاش میں رہتی ہے اور وہاں آ کر اوپر تلے جمع ہو جاتے ہیں. جن گھروں میں اللہ کا ذکر ہوتا ہے، قرآن پاک پڑھا جاتا ہے، وہ آسمان میں ستارے کی طرح چمکتے ہیں. وہ لوگ جو اللہ کے واسطے ایک جگہ جمع ہوئے اور اللہ کے واسطے واپس گئے، وہ لوگ جو آپس میں اللہ کے واسطے محبت رکھتے تھے، قیامت میں نور کے منبروں پر ہوں گے، عرش کے سائے میں ہوں گے. بڑی بڑی فضیلتیں بتائی گئیں، اللہ پاک ہمیں آپ کو یہ فضیلتیں رحمتیں عطا فرما دیں. نیتیں کیجئے اللہ پاک ہم سب سے راضی ہو جائے، امت کے ہر بہن اور بھائی کی اصلاح ہو جائے، سب اللہ کے اولیاء بن جائیں، گناہوں سے بچ جائیں، نیکیوں کی دوڑ میں لگ جائیں اور پورا پورا اسلام، عبادات کا، معاملات کا، معاشرت کا، اخلاق کا، پورا دین ہم سب کے اندر آ جائے، پاس پڑوس محلوں میں، ملکوں میں آ جائے اور ہم سب دین کو پھیلانے کی فکر میں اور رسول صلی اللہ علیہ وسلم کے نورانی طریقے سنتوں پر عمل کرنے والے اور اس کو پھیلانے والے بن جائیں. اللہ کی باتیں ہماری طبیعت بن جائے اور پوری امت کی خیرخواہی ہمارے اندر آ جائے اور ایک حیات طیبہ، پاکیزہ زندگی دنیا میں مل جائے اور مغفرت اور بغیر حساب جنت الفردوس آخرت میں ہمیں مل جائے. پوری توجہ، اعتقاد اور طلب سے، دھیان سے دین کی بات سنیے. روحانیت کے راستے میں ظاہری فاصلے کچھ حیثیت نہیں رکھتے. مشرق اور مغرب کی دوری یہ بھی کوئی مشکل نہیں. اگر کوئی توجہ اور دھیان سے بیٹھا ہو دنیا کے کسی کونے میں اور اپنی اصلاح کی نیت لے کر اللہ سے رجوع کریں، انشاءاللہ بہت فائدہ ہوگا. دین سیکھنے میں قناعت کرنے سے ترقی نہیں ہوتی اور تنقید کرنے والا محروم رہتا ہے اور شک و شبہ کرنے والا وہ بھی محروم رہتا ہے. طالب اور شوق والا وہ آگے بڑھتا چلا جاتا ہے. اللہ پاک ہمیں آپ کو شوق والا بنائے. اللہ نے نعمتیں اتنی عطا فرمائیں، سر سے پیر تک نعمتیں، صبح شام نعمتیں، ہر آن سینکڑوں ہزاروں نعمتیں برس رہی ہیں. نعمت کی قدر نعمت چھین جانے کے بعد ہوتی ہے. آدمی انسان ناشکرہ ہے. آنکھ کی کیا قدر و قیمت ہے کسی نابینا سے پوچھئے. کان کی کیا قدر و قیمت ہے اس سے پوچھئے جو سن نہیں سکتے، بول نہیں سکتے. ایک بزرگ نے ایک بیان کیا، آدمی کے اندر بعض اعضا ہیں، اگر وہ فیل ہو جائیں خدا نہ خواستہ، یا کوئی مشین بنانی پڑے اس کے کام کے لیے، مثلا گردے کی مشین بنانی پڑے، کڈنی کی، تو اتنا بڑا پورا کارخانہ لگانا پڑے گا، پورا شہر آباد کرنا پڑے گا. آدمی کے زبان میں جو ذائقے کی حس ہوتی ہے کہ میٹھا ہے، کھٹا ہے، کڑوا ہے، نمکین ہے، اگر اس کو کسی فیکٹری میں کمپیوٹر لگا کے اور کارخانے بنا کے ٹیسٹ کیا جا سکے تو ایک پورا شہر چاہیے. پورے ایکڑوں پہ پوری لیبز لگی ہوئی ہیں तो ये क्या है भाई, ये 10-15 बिल्डिंगों का मजमुआ, ये एक आदमी की जबान है, उसके जायके को प्रोड्यूस कर रही है फैक्ट्री, और उसके आगे 10-15 बिल्डिंगें हैं, वो क्या है वहाँ, यहाँ पर ये गुर्दे की का नेमुल बदल मिलता है, और बड़ी बड़ी बिल्डिंगें हैं यहाँ पे, ये इंसान के दिल की रिप्लेसमेंट, एक इंसान के दिल का काम हो रहा है यहाँ पे। तो एक इंसान क्या हुआ, अगर उसको मशीन बनाकर उस वैसा ही काम करना पड़ता तो पूरा एक शहर आबाद करना पड़ता, कि एक इंसान है उसके लिए यहाँ पर सैकड़ों बिल्डिंगें लगी हुई। आदमी कितना शुक्र करे कि अल्लाह ने ये सारी चीज़ें मुफ्त में अता फरमाई, बगैर मांगे अता फरमाई, और उनका कोई बिल भी नहीं आता। आदमी हाजतों का मजमुआ है, सुबह से शाम तक हाजतें, परेशानियां, बचपन से मौत तक, पैदाइश से बुढ़ापे तक, घरेलू हालात, सेहत, माश की फिक्र, ये सब एक इम्तहान का पर्चा है। और इसके आगे क्या है, आगे जो जाना है और हमेशा हमेशा रहना है, उसकी फिक्र में रहना है, उसकी फिक्र में रहना है। इसलिए ये तालीम के हलके में आखरत की बातें और अल्लाह का ध्यान और जिक्र और अपनी इस्लाह, ये बातें बताई जाती हैं। इसकी अल्लाह पाक हमें आपको सबको तौफीक अता फरमाए कि हम अपने वक्त और सेहत की कदर कर लें, जान और माल को कीमती बना लें। अल्लाह पाक तलब पर अता फरमाते हैं। नबुवत का मुकाम बंद हो गया, उसके ऊपर बाद के सारे मुकामात, स्टेशन, औलियाए सिद्दीकीन, वो सारे मुकामात खुले हुए हैं, और सारी दुनिया इस वक्त प्यासी है, लोग सीखना चाहते हैं, लोग अपनी ज़िंदगी दुरुस्त करना चाहते हैं, उनको कौन सिखाए। सारे आलम में अल्लाह का नाम जिंदा हो जाए, अल्लाह का कलाम जिंदा हो जाए, और अल्लाह का काम जिंदा हो जाए। और हम सब दुआ करें कि अल्लाह ताला अपनी चाहत हमारे ऊपर खोल दें, और उसका सलीका, तरीका, ताकत अता फरमाएं, और उसमें इखलास अता फरमाएं, उसमें सिद्क अता फरमाएं, और उसमें इस्तिकामत अता फरमाएं। इमाम शेरानी रहमतुल्लाह अलैह, उन्होंने एक मलफूज लिखा और उसमें फरमाया कि ज़मीन पर जहाँ जहाँ अल्लाह के अहकाम और रसूल सल्लल्लाहु अलैहि वसल्लम की सुन्नतें छूट रही हैं या टूट रही हैं, जिन जिन इलाकों में, मुल्कों में, जहाँ जहाँ मारूफात, ये चीज़ें भुलाई जा रही हैं और मुनकरात बढ़ते जा रहे हैं, आप ऐसा कीजिए कि किसी वक्त तन्हाई में बैठकर उन सब चीज़ों को सोचिए, मेरे अल्लाह का ये फला हुक्म फला फला जगह टूट गया, और उस पर रोइए, उस पर अफसोस कीजिए कि ये मारूफ और खैर की चीज़ें मिटती जा रही हैं और ये मुनकरात और शर आते जा रहे हैं। फिर आप अपने दिल और दिमाग को, अपनी कुव्वत यकीन को इस्तेमाल करते हुए, ये तशरीह है, ये पूरे अल्फाज नहीं है, तशरीह है, कि जब आप उन मसाइल का एहसास करें जो पूरी दुनिया में सुन्नत तरीक़े टूटे जा रहे हैं, आप अपनी कुव्वत यकीन, दिल और दिमाग और असबाब जो भी अल्लाह ने दिया है, उस पर अफसोस करें कि दीन मिट रहा था और मैं जिंदा था, दीन मिट रहा था और मैं जिंदा था। फिर जो कुछ कोशिश हो सकती है, दुआ से, कुछ चल फिर कर, फोन के जरिए, ईमेल के जरिए, इंटरनेट के जरिए, जिस तरीके से कुछ किसी को समझाया जा सकता है, किसी को दीन समझाया जा सकता है, किसी की इसलाह की जा सकती है, अपना सा काम कर गुजरिए और अल्लाह से मांगिए, अल्लाह हिदायत की हवाएं चला दीजिए। तो इमाम शेरानी रहमतुल्लाह अलैह ने फरमाया कि जो आदमी ये काम कर ले, वो अपने वक्त का बहुत बड़ा अल्लाह का वली हो जाएगा, कुतुब वक्त हो जाएगा, कि उसने पूरी दुनिया के नक्शे को सामने रखते हुए ये सोचा कि इस वक्त कौन कौन सी सुन्नतें, क्या क्या चीज़ें छूट रही हैं दुनिया में, दुनिया का क्या हाल है इस वक्त। आप देखिए कि हर आदमी अपने अपने मसाइल में और कामयाबी की तलाश में है। छोटा सा बच्चा है, चंद महीने का, वो एक प्लास्टिक के टुकड़े पर और लकड़ी के एक टुकड़े पर झगड़ता है, मेरा खिलौना है, मुझको वापस करो। कोई आकर उसको 500 रुपये दे दे तो रुपये वो फेंक देगा कि मुझे पैसे नहीं चाहिए, मैं कोई बेवकूफ़ हूँ, मुझे मेरा खिलौना वापस करो जो 50 सेंट का है। उसकी दुनिया वही खिलौना है, ठीक है। परिंदे चावल के दानों पर लड़ रहे होते हैं, परिंदे और मुर्गियाँ चावल के दाने पर लड़ रहे होते हैं, और कुत्ते हड्डियों पर लड़ रहे होते हैं। हर एक अपने हाल में लगा हुआ है, हर एक अपने हाल में लगा हुआ है। जो कारोबार में है, कोई कारखाना फैक्ट्री, उसमें झगड़ा हो रहा है, महंगाई हो गई, चीजें कम हो गई, मेरी बचत लुट गई, और घरों में बाज दफा छोटी छोटी बात पर कोई लड़ाई हो जाती है, और कोई हाकिम और वजीर है, उनका मुल्क छिन जाता है, वो परेशान होते हैं, अफसोस मेरा मुल्क छिन गया। और किस्सा ये है कि मलकुल मौत इंतजार में है, जो असल हकीकत है कि आदमी का आसमानों में वारंट जारी हो चुका, और शबे बारात में साल भर जो इस साल इंतकाल करने वाले होंगे, उन सब की लिस्ट बना के मलकुल मौत को दे दी गई, ये देखो फला तारीख को फला का इंतकाल होने वाला, मलकुल मौत इंतजार में है, और लोग अपने अपनी चीजों में परेशान। और 1400 साल पहले बताया, एक हदीस शरीफ में आया कि फरिश्ते ने सूर को अपने मुंह में ले लिया है, फरिश्ते ने सूर को उठा के अपने मुंह में ले लिया है, बस इजाजत का इंतजार है कि कब सूर फूंक दे। तो किस्सा ही खत्म, सातों आसमान जमीने सारे सैयारे और सितारे और सूरज और चांद और कहकशां सब कुछ लपेट के रख दिया जाएगा, उसने तो अपने मुंह में ले लिया है, और हम जो हैं वो किस छोटी छोटी चीजों में परेशान है। अल्लाह ताला आफियत के साथ दुनिया और आखरत की सब मंजिलें हमारी और सारी इंसानियत के लिए आसान फरमाए। इसके लिए कुछ फजाइल पढ़े जाते हैं कि नेकियों का शौक पैदा हो, और कुछ बातें कि हमें नाफरमानी छोड़ने की रग़बत हो जाए। हजरत मुफ्ती शफी मोहम्मद साहब रहमतुल्लाह अलैह, उन्होंने एक किताबचा लिखा, नजातुल मुस्लिमीन, गुनाहों का कफारा, ऐसी रूहानी तदाबीर जमा की जिनसे अगले पिछले गुनाह माफ हो जाते हैं, और दुआ कबूल होती है, और गुनाहों से बचने की तौफीक हो जाती है। हजरत ने उसमें एक फसल, एक खसलत, एक कैरेक्टरिस्टिक लिखी, सलातो दुहा, सूरज बुलंद होने के बाद निसफुन नहार यानी दोपहर का वक्त आने से पहले तक जो नमाज पढ़ी जाए उसको नमाज दुहा कहते हैं। हदीस में पूरे वक्त की उस नवाफिल को सलातो दुहा ही कहा गया है, मगर उर्फ आम में सूरज बुलंद होने के बाद मुत्तसिल पढ़ी जाने वाली नमाज को इशराक की नमाज कहते हैं, और धूप पूरी तरह फैल जाने के बाद जो नमाज पढ़ी जाए उसको चाश्त की नमाज कहते हैं या सलातो दुहा कहते हैं। और अहादीस में हुजूर सल्लल्लाहु अलैहि वसल्लम से दोनों वक्तों में नमाज पढ़ना साबित है। और उसकी फजीलत के बारे में अबू हुरैरा रदी अल्लाह अन्हु की रिवायत है, हुजूर सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं कि जो आदमी सलातो बुहा की 2 रिकतों पर मदावमत करे यानी हमेशा पढ़ा करे सलातो बुहा, उसके सब गुनाह बख्श दिए जाएंगे, अगरचा वो समुंदर के झाग की तरह बेशुमार व कतीर हो। हदीस को तिरमिजी और इब्ने माजा इब्ने अबी शैबा ने रवायत किया, और अबू याला की रवायत में है कि उस शख्स के सब गुनाह बख्श दिए जाएंगे, ऐसा हो जाएगा जैसे माँ के पेट से आज ही पैदा हुआ है। अबू दाऊद मुसनद अहमद और बैहकी में इसी मजमून की हदीस है कि जो शख्स नमाज फजर पढ़ने के बाद अपनी जगह बैठा रहा, यहाँ तक के सूरज बुलंद होने के बाद 2 रिकत नमाज पढ़कर उठे, जिसको अब यहाँ पर सलातो बुहाई बताया गया, और इस दरमियान में कोई दुनिया की बात ना करे तो उसकी खताएं माफ कर दी जाएंगी, अगरचा वो समुन्दर के झाग से भी ज्यादा हो। और अबू याला और तबरानी ने इस मजमून की हदीस आयशा रदी अल्लाह अन्हा से नकल की, जिसमें 4 रिकत सलातो बुहा का जिक्र है, और बाज रिवायात में रिकतों की तादाद 6 और बाज में 8 भी मजकूर है। खुलासा ये निकला, इशराक की नमाज और उसके कुछ देर के बाद सलातो बुहा, उसका एहतमाम करना चाहिए, खुसूसन जो घरों में रहते हों, और हमारी बहनें जो घरों में हैं, और जब वीकेंड हो तो सारे मर्द भी। तो ये नमाज पढ़ने से फरमाया कि गुनाह बख्श दिए जाएंगे, अगरचा वो समुंदर के झाग की तरह बेशुमार और कतीर हो। अगली खसलत हजरत मुफ्ती साहब ने लिखी, सलातु तस्बीह, और इसकी मशहूर इसकी रवायतें हैं, इब्ने अब्बास रदी अल्लाह अन्हु से एक रिवायत है, हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने अपने चचा अब्बास से फरमाया कि ऐ मेरे चचा, मैं आपको एक बड़ा अतिया देता हूँ, एक काम की चीज़ बताता हूँ, जब आप ये काम कर लेंगे तो अल्लाह ताला आपके अगले पिछले पुराने नए جو بلا ارادہ خطن سرزد ہوئے یا قصدن صادر ہوئے، چھوٹے بڑے خفیہ اور علانیہ سب گناہ بخش دیں گے۔ اتنی بڑی فضیلت آئی، اور اس کا طریقہ عام طور سے معروف سب کو معلوم ہے کہ 4 رکعتیں پڑھی جاتی ہیں اور ان میں کل ملا کر 300 مرتبہ تیسرا کلمہ پڑھا جاتا ہے، سبحان اللہ والحمد للہ ولا الہ الا اللہ واللہ اکبر، اور مختلف جگہ قیام میں اور رکوع میں اور سجدے میں اور قعدے میں ان کو تقسیم کر لیا جاتا ہے کہ 10 10 مرتبہ یہاں ہے، 15 مرتبہ یہاں ہے، وہ کسی کتاب میں دیکھ لیا جائے۔ اور اس کی اتنی فضیلتیں ہیں، اور ابتدائے اسلام سے لے کر اب تک فقہائے کرام اور مشائخ و بزرگان اور اولیاء ان سب کا اس پہ عمل ہے، ان سب کا اس پر عمل ہے۔ اور اس کو اگر کوئی ہو سکے تو روز پڑھ لیا کریں، روز نہ ہو سکے تو جمعے کے دن پڑھ لیا کریں، مہینے میں ایک دن پڑھ لیا کریں، تو صلاۃ و تسبیح کا اہتمام کریں کہ اس سے گناہ معاف ہوتے ہیں۔ آگے حضرت مفتی صاحب نے نجات المسلمین رسالے میں ایک مختصر صلاۃ و تسبیح بھی لکھی ہے، جس کو ایک دوسری کتاب میں شیخ زکریہ رحمۃ اللہ علیہ ان کے شاگردوں نے بھی نقل کیا ہے کہ ایک مختصر صلاۃ و تسبیح امام احمد نے اپنی مسند میں ترمذی شریف میں باب ماجہ فی صلاۃ و تسبیح، اور نسائی نے اپنی سنن میں، اور ابن خزیمہ ابن حبان نے اپنی اپنی صحیح میں، اور حاکم نے مستدرک میں انس بن مالک رضی اللہ عنہ سے روایت کیا کہ ام سلیم رضی اللہ عنہ نے فرمایا کہ رسول صلی اللہ علیہ وسلم نے ان کو چند کلمات سکھائے جن کو وہ نماز کے اندر پڑھ لیں تو جو دعا مانگیں وہ قبول ہو، اور وہ کلمات ہیں سبحان اللہ 10 مرتبہ، الحمدللہ 10 مرتبہ، اور اللہ اکبر 10 مرتبہ۔ حدیث کی اسناد حسن یا صحیح ہے، اور فرمایا کہ یہ فوائد اس وقت ملیں گے جب ان کلمات کے معنی کا بھی دل میں استحضار ہو، صرف زبان کی حرکت نہ ہو، واللہ عالم۔ تو مفتی صاحب فرماتے ہیں کہ مختصر صلاۃ و تسبیح میں جو 10 مرتبہ ان کلمات کو پڑھنے کے لیے کہا گیا، اس کی کوئی خاص جگہ کے کس وقت پڑھیں نہ حدیث میں متعین کیا گیا، نہ علماء مشائخ میں کسی نے اس کے بارے میں بتایا۔ اس لیے ظاہر یہ ہے کہ نماز پڑھنے والے کو اختیار ہے کہ جس رکن میں چاہے پڑھ لے یا آخر میں تشہد کے بعد پڑھ لے، واللہ عالم۔ تو نماز یعنی سلام پھیرنے سے پہلے اگر چاہیں تو یہ سبحان اللہ، الحمدللہ، اللہ اکبر، یہ 10 10 مرتبہ یہ مختصر صلاۃ و تسبیح میں اس کے پڑھنے کی گنجائش ہے، اس کے بعد نماز کے بعد دعا کر لی جائے۔ ایک خصلت حضرت نے یہاں پر نقل کی اور جو بہت مشہور ہے سب جانتے ہیں، حج کرنا، جس سے اگلے پچھلے گناہ معاف ہو جاتے ہیں حج کرنے سے۔ امام بخاری اور مسلم وغیرہ نے ابو ہریرہ رضی اللہ عنہ سے روایت کیا کہ حضور صلی اللہ علیہ وسلم نے فرمایا جس آدمی نے حج کیا اور وہاں فحش اور فسق باتوں سے بچا رہا تو گناہوں سے ایسا پاک ہو کر لوٹے گا جیسا آج ہی اپنی ماں کے پیٹ سے پیدا ہوا ہے وہ۔ اور اس کی اور بھی روایتیں ہیں، ایک روایت میں ہے جابر بن عبداللہ رضی اللہ عنہ سے حدیث شریف کی روایت ہے، جس آدمی نے اپنا حج پورا کیا اور مسلمانوں کو اپنی زبان اور ہاتھ سے کوئی ایزا نہ پہنچائی تو اس کے اگلے پچھلے گناہ بخش دیے جائیں گے۔ فائدے میں مفتی صاحب نے لکھا کہ علماء کا اختلاف ہے کہ حج سے ہر قسم کے صغیرہ اور کبیرہ گناہوں کا کفارہ ہو جاتا ہے یا صرف صغیرہ گناہوں کا، پھر یہ سوال کہ حقوق العباد کے گناہ بھی حج سے معاف ہو جاتے ہیں کہ نہیں۔ محققین کے نزدیک صحیح یہ ہے کہ صغیرہ اور کبیرہ سب کا کفارہ ہو جاتا ہے اور حقوق العباد کے بھی گناہ معاف ہو جاتے ہیں، مگر حقوق ساقط نہیں ہوتے۔ مثلا ایک شخص نے چوری کی یا سود کے ذریعے رشوت سے کسی کا مال لے لیا، مال کی واپسی اس کے ذمے بہرحال واجب ہے، البتہ حج کرنے سے چوری کا گناہ انشاءاللہ معاف ہو جائے گا۔ جیسے حقوق اللہ، ان کا بھی یہی حال ہے، کسی آدمی نے نماز نہیں پڑھی، روزے ہی نہیں رکھے تو جو گناہ اس پر آیا تھا وہ گناہ حج کرنے سے تو معاف ہو جائے گا لیکن نماز اور روزے کی قضا بہرحال اس کے ذمے واجب رہے گی۔ لیکن یہ خصلت کہ حج کرنے سے گناہوں کا معاف ہو جانا، اس کی بہت فضیلت ہے۔ تو جن حضرات نے، جن بہنوں نے اب تک حج نہیں فرمایا تو وہ اللہ سے دعا کریں، خوب درود شریف پڑھا کریں اور اللہ سے دعا کریں کہ جلد از جلد بیت اللہ شریف کی حاضری نصیب فرمائیں۔ آمین۔ एक खसलत हजरत मुफ्ती साहब ने इसमें किताब में दर्ज की, सूरे हशर की तिलावत, सूरे हशर की तिलावत। इसमें अनस रदी अल्लाह से रवायत किया कि हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि जिसने सूरे हशर की आखिरी आयतें पढ़ी उसके अगले पिछले गुनाह माफ कर दिए गए। इस हदीस की सनद में भी मुहद्दिसीन ने कलाम किया है, मगर ज्यादा से ज्यादा ज़ईफ़ उस सनद है और फजाइल आमाल में ऐसी रवायतें मोतबिर हैं, वल्लाहु आलम। ये मुफ्ती साहब ने नोट लिखा। और दूसरी भी रवायतें हैं कि जो सूरह अल हशर की आखिरी तीन आयतें पढ़े सुबह और शाम, और उससे पहले पढ़े आउज़ु बिल्लाहि समीउल अलीम मिनश शैतानिर रजीम, तीन मरतबा पढ़कर सूरह हशर की आखिर की तीन आयतें पढ़े तो क्या सवाब मिलेगा? 70,000 फरिश्ते दुआ करेंगे, और उस दिन इंतकाल हो गया तो शहीद का दर्जा मिलेगा, और उसमें अल्लाह के असमाउल हुस्ना प्यारे प्यारे नाम हैं, तो जब दुआ करें अल्लाह के नामों के साथ दुआ करें, और अल्लाह के 99 नाम असमाउल हुस्ना जो याद कर ले तो एक और रिवायत में आया कि वो आदमी जन्नत में उसका दाखिला होगा। तो इसलिए फजाइल की जो बाब में हदीस वगैरह सुने या कोई अमल मालूम हो तो मुमकिन हो सके तो उसको अपने मामूलात का हिस्सा बना लें, अल्लाह पाक उसके ज़रिए से हमारी आपकी सबकी नजात अता फरमा दें। अब अगला एक मज़मून पढ़ा जाएगा, परेशानियों का इलाज। आदमी की ज़िंदगी में, माल में, घर में और कामकाज में ऊंच नीच और परेशानियां आती रहती हैं, अल्लाह पाक हर फितने से मुसीबत से बचाए, तो उसमें क्या अमल हो मोमिन का और किस तरह वो सब्र और शुक्र के साथ रहे, तो एक मज़मून उसके लिए पढ़ा जाएगा आइंदा चंद मिनट। इसको लिख लिया जाए, नोट कर लिया जाए या याद कर लिया जाए तो ये मज़मून इंशाअल्लाह काम आएगा। बिस्मिल्लाहिर्रहमानिर्रहीम। अल्लाह सुबहानहु व ताला के नज़दीक हर छुपी हुई चीज़ ज़ाहिर है, दुनिया के सारे असबाब और रहमतों और बरकतों के ख़जाने अल्लाह पाक के कब्ज़े में हैं, सारी मखलूक के दिल अल्लाह के सामने मुसख़र हैं, सारे मसाइल का हल अल्लाह के दरबार में है। दुनिया की आर्जी ज़िंदगी सिर्फ इम्तिहान है और हालात और वाक़ियात उस इम्तिहान के पर्चे हैं। ज़िंदगी का खुलासा ग्रैंड समरी, दिल की गहराई से अपनी गलतियों पर तौबा और इस्तिग़फ़ार, अल्लाह के इनामात और एहसानात पर शुक्र, अपनी मजबूरियों पर सब्र और अल्लाह की रज़ामंदी, नेक कामों में दौड़ना, मशवरा, तदबीर, इस्तिखारा, सलातुल हाजत के बाद तवक्कुल के साथ अपने मामलात को अल्लाह के सुपुर्द कर देना। अल्लाह पाक दुनिया के तमाम फितनों, बीमारियों, दुश्मनियों, परेशानियों से आपकी और सारी उम्मत की हिफाजत फरमाए। सिला रहमी, रिश्तेदारों के हुकूक़ और सदक़ात का एहतमाम कीजिए। इस्तिग़फ़ार बहुत बड़ा वजीफ़ा है, दुआ उस मुसीबत को भी टाल देती है जो नाजिल नहीं हुई और आई हुई मुसीबत को भी दूर करा देती है। जो इंसान अल्लाह से मोहब्बत करे मखलूक उस मोमिन से मोहब्बत करती है, जो अल्लाह की इबादत में खूब कोशिश करे मखलूक उसकी खिदमत करती है, जो अल्लाह से बहुत डरे तकवा इख्तियार करे मखलूक पर उसका रोब डाल दिया जाता है, जो आखरत को अपना मकसद बना ले तो अल्लाह ताला दुनिया की ज़रूरियात के लिए काफ़ी हो जाते हैं। दुनिया एक साए की तरह है, शेडो, और एक ख्वाब की तरह है जिसकी तकलीफ़ आँख खुलने पर ख़त्म हो जाएगी। हर तंगी के बाद राहत है, सब्र करने का बेहिसाब अजर है, जैसा अंबिया अलैहिस्सलाम के वाक़यात में आया, कैसी कैसी तकालीफ उनके ऊपर आई, जिस इंसान का बड़ा दर्जा होता है उसके ऊपर वैसी तकलीफ़ें आती, उन्होंने सब्र किया, अपना काम करते रहे और आखिर में कामयाब हो गए। जिस तरह दावत और तबलीग के काम से हिदायत मिली, ज़िंदगी का मकसद समझ में आया, ज़रूरी इल्म दीन में कोशिश हुई, घरों में बच्चों की तरबियत हुई, तो उसी मेहनत में लगकर पास पड़ोस, रिश्तेदार, पूरी उम्मत में दीन फैलाने की फ़िक्र कीजिए और ज़िंदगी की हर सांस कीमती बनाने के लिए अल्लाह वाले बुज़ुर्गों, औलिया अल्लाह के मलफूजात पढ़ना, किसी शेख से राबता करके ज़िंदगी का मामूल बनाना, अपनी इबादत, अपने हुकूक़ की अदायगी, तौबा, इखलास, सादगी, हया, तकवा का रास्ता, तज़किया नफ्स और अल्लाह की मार्फत में तरक्की करना, ہر نیکی کا ایسا شوق ہو جائے جیسا قیمتی کھانے اور کپڑوں کا شوق ہوتا ہے، اور ہر گناہ اور شک و شبے کی چیز سے ایسا بھاگنا جیسا آگ اور سانپ بچھو سے بھاگتے ہیں۔ فتنے کے زمانے میں دین پر استقامت سے رہے تو 50 صحابہ کا ثواب ملے گا۔ کوئی مشکل آ گئی، پریشانی آ گئی، تو یہ جان لیجئے کہ اللہ پاک ہمارے سب سے بڑے دوست ہیں، وہ ہمیں ضائع اور برباد نہیں فرمائیں گے، بہت قدردان، نہایت مہربان ہیں۔ اللہ کا نام ہے شکور، بہت قدردان۔ ایسی آنکھ جو کبھی سوتی نہیں، ایسی بادشاہت جو ہمیشہ سے ہے، ایسی طاقت جس کا مقابلہ کوئی نہیں کر سکتا۔ طاقتور لوگوں کو طاقت دینے والے، اور علم والوں کو علم دینے والے، اور کروڑوں ماؤں کو رحم دلی دینے والے اللہ سبحانہ وتعالی ہمارے دنیا اور آخرت کی ہر مشکل کے لیے کافی ہے۔ حسبنا اللہ ونعم الوکیل۔ مخلوق ساری کی ساری ایسی عاجز ہے، بے بس ہے، جیسے کہ اینٹ اور پتھر۔ تو برائی کی چیزوں کو ایسا سمجھیے کہ ان کی گلی میں، راستے میں کتے کھڑے ہیں، تو اللہ کو پکار کے دعا کیجئے کہ اے اللہ، اس سارے کتوں کو، شر کی چیزوں کو بھگا دیجئے، اور ہر فتنے سے ہمیں پناہ میں رکھیے۔ کوئی آدمی دنیا میں ہمیشہ خوش اور جوان اور صحت مند نہیں رہتا، دنیا اس کام کے لیے بنی نہیں، لیکن یہ نعمتیں جنت میں ہر جنتی کو ہمیشہ کے لیے ملیں گی۔ رہنے کی جگہ وہاں ہے، وہاں کی فکر کرو۔ ہر دعا قبولی ہوتی ہے، وہی چیز ملے یا اس سے بہتر ملے، یا کوئی بلا ٹل جائے یا آخرت میں ذخیرہ ہو جائے، دعا تو ہمیشہ قبولی ہوتی ہے۔ جس کو یہ سمجھ میں آ گیا تو صبح شام دعا ہی کرتا رہے گا، اور آخرت میں جب دعاؤں کے فضائل اور وہاں نتیجہ دیکھیں گے، پہاڑوں کے برابر ثواب مل رہا ہے، تو وہاں یہ تمنا کریں گے کہ کاش کوئی دعا دنیا میں قبولی نہ ہوئی ہوتی۔ جب صبر کرنے والوں کو ان کا ثواب دیا جائے گا بغیر حساب قیامت میں، تو لوگ تمنا کریں گے کہ کاش ہماری کھالیں قینچیوں سے کاٹی گئی ہوتی اور ہم صبر کر لیتے، اور ہمیں یہاں پہ بھی پہاڑوں کا ثواب مل جاتا۔ وہاں جا کر احساس ہوگا۔ ہر دعا قبولی ہوتی ہے، وہی چیز ملے یا اس سے بہتر ملے، یا کوئی بلا ٹل جائے یا آخرت میں ذخیرہ ہو جائے، سب دعا کی قبولیت کی شکلیں ہیں۔ اور اس میں جو آخری بات ہے کہ عبادات اور علم، دعوت، خدمت، دین کے کاموں کرنے کے لیے حالات سدھرنے یا سکون حاصل ہونے کا انتظار مت کیجیے، یہ شیطان کا دھوکہ ہے۔ حالات ٹھیک ہو جائیں، تھوڑے دن کے بعد دیکھیں گے، ٹالنا نہیں ہے۔ جس طرح گرتے پڑتے جو عمل ہو جائے، ذکر ہو گئی، تلاوت ہو گئی، خدمت ہو گئی، صدقات ہو گئے، روزانہ جو عمل گرتے پڑتے بھی ہو جائے، غنیمت ہے، اس کی شکر ہے۔ نیت اور فکر اور دعا اور دل کے اعمال کا راستہ اور روزانہ پہاڑوں کے برابر ثواب۔ تو اللہ پاک اس مضمون پہ ہمیں بار بار دھیان دینے کی توفیق عطا فرمائے۔ تو یہ ایک ڈپریشن کا علاج ہے کہ لوگ پریشان رہتے ہیں کہ ہمیں کوئی چیز نہیں ملی تو اس کے لیے پریشان، کوئی چیز مل گئی تو اس کے لیے اور پریشان، تو یہ سلسلہ چلتا رہتا ہے۔ لیکن دنیا میں آنے کا یہ مقصد نہیں تھا، دنیا میں آنے کا کچھ اور مقصد۔ اب اگلا مضمون پڑھا جائے گا، یہ بہت فائدے کا مضمون ہے۔ حضرت مفتی محمد شفیع صاحب رحمۃ اللہ علیہ، انہوں نے 40 احادیث جمع فرمائی جوامع الکلم، اور یہ احادیث شریفہ سب کی سب بخاری اور مسلم سے لی گئی ہیں، بہت ہی مستند اور صحیح، اور اعلیٰ اخلاق اور تہذیب و تمدن کے اصول، جن کو یاد کر کے ہر مسلمان انشاءاللہ قیامت کے دن علماء اور شہداء کی جماعت میں شامل ہو سکتے ہیں۔ رسول صلی اللہ علیہ وسلم نے فرمایا کہ جو آدمی میری امت کے فائدے کے لیے دین کے کام کی 40 حدیثیں سنائے گا اور حفظ کرے گا، اللہ تعالیٰ اس کو قیامت کے دن عالموں اور شہیدوں کی جماعت میں اٹھائے گا، اور فرمائے گا کہ جس دروازے چاہو جنت میں داخل ہو جاؤ۔ اس عظیم الشان ثواب کے لیے سینکڑوں علماء نے اپنے اپنے طرز پر 40 احادیث لکھی۔ تو یہ حدیث شریف کا مجموعہ، مفتی شفیع محمد صاحب نے یہ اس کو تالیف فرمایا، اور اس میں کچھ نوٹ لکھے ہیں افادات مولانا عاشق الہی بلند شہری رحمۃ اللہ علیہ۔ مکتبہ البشرا نے اس کو شائع فرمایا، جہاں سے بچوں کے اور عالم کورس کی بہت ساری کتابیں ملتی ہیں۔ تو یہ किताबचा इस काबिल है कि हर घर में हो, बच्चे बच्चियां इसको पढ़ें और याद कर लें। यहाँ पर अरबी में और उसका उर्दू तर्जुमा बरकत के वास्ते पढ़ा जाएगा। बिस्मिल्लाहिर्रहमानिर्रहीम, इन्नमल आमालु बिन्नियात, सारे आमाल सारे अमल नियत से हैं, या ये कि अमल का दारोमदार नियत पर है। हक्कुल मुस्लिम अलल मुस्लिम खमसुन, रद्दुस्सलाम व इयादतुल मरीद व इत्तिबाउल जनाइज واتباع الجنائز وإجابة الدعوة وتشميت العاطس۔ مسلمان کے مسلمان پر پانچ حق ہیں، سلام کا جواب دینا، مریض کی مزاج پرسی کرنا، جنازے کے ساتھ جانا، اس کی دعوت قبول کرنا، چھینک کا جواب یرحمک اللہ کہہ کر دینا۔ یہ دو حدیثیں ہو گئیں۔ اگلی حدیث ہے لا یرحم اللہ من لا یرحم الناس، अल्लाह ताला उस शख्स पर रहम नहीं करता जो लोगों पर रहम ना करे। अगली हदीस ला यदखुलुल जन्नता कत्तात, चुगलखोर जन्नत में ना जाएगा। अगली हदीस ला यदखुलुल जन्नता कातिअ, ला यदखुलुल जन्नता कातिउन, रिश्ता कता करने वाला जन्नत में नहीं जाएगा। अगली हदीस अज़्ज़ुल्मु ज़ुलुमातुन यौमल क़ियामा, ظلم قیامت کے روز اندھیروں کی صورت میں ہوگا۔ اگلی حدیث ما اسفل من الكعبین من الازار فی النار، تخنوں کا جو حصہ پائجامے کے نیچے رہے گا وہ جہنم میں جائے گا۔ یہ مردوں کے لیے وعید ہے کہ جو نیچے کا کپڑا ہو تو تخنوں سے اوپر ہو، اور جو حصہ اس تخنوں سے نیچے ہوگا وہ جہنم میں جائے گا، اللہ تعالیٰ بچائے۔ اگلی حدیث ہے المسلم من سلم المسلمون من لسانه ویده، مسلمان تو وہی ہے جس کی زبان اور ہاتھ کی ایذا سے مسلمان محفوظ رہیں۔ اگلی حدیث من یحرم الرفق یحرم الخیر کلہ، جو آدمی نرم عادت سے محروم رہا وہ ساری بھلائی سے محروم رہا۔ اگلی حدیث ليس الشديد بالسرعة انما الشديد الذي يملك نفسه عند الغضب، پہلوان وہ شخص نہیں جو لوگوں کو پچھاڑ دے، پہلوان وہی شخص ہے جو غصے کے وقت اپنے نفس پر قابو رکھے۔ اگلی حدیث اذا لم تستحي فاصنع ما شئت، جب تم حیا نہ کرو تو جو چاہے کرو، جب تم حیا نہ کرو تو جو چاہے کرو۔ مطلب یہ ہے کہ حیا قریب قریب سارے گناہوں سے حفاظت کرتی ہے، اور جب آدمی میں حیا ہی نہیں رہی تو اب جو گناہ کر گزرے تھوڑا ہے سارے گناہوں کا راستہ کھل گیا۔ اس لیے حیا کے بارے میں، حجاب کے پردے کے بارے میں بار بار مضامین اور فضائل سنائے جائیں کہ وہ پورے مسلمان معاشرے کی حفاظت کرنے والی چیز ہے۔ اگلی حدیث احب الاعمال الى الله ادومها وان قل، اللہ تعالیٰ کے نزدیک سب اعمال میں وہ زیادہ محبوب ہے جو دائمی ہو، یعنی ہمیشہ کیا جائے اگرچہ تھوڑا ہو۔ اگلی حدیث لا تدخل الملائکۃ بیتا فیہ کلب او تصاویر، اس گھر میں رحمت کے فرشتے نہیں آتے جس میں کتا یا تصویریں ہوں، اس گھر میں فرشتے نہیں آتے جس میں کتا یا تصویریں ہوں۔ آج کل یہ فتنہ اتنا عام ہو گیا ہے، بہت بچنے کی ضرورت ہے اور اپنے گھروں کا ماحول پاکیزہ بنانے کی ضرورت ہے۔ اگلی حدیث ان من احبکم الی احسنکم اخلاقا، تم میں سے وہ شخص میرے نزدیک زیادہ محبوب ہے جو زیادہ خلیق ہو، اگلی حدیث کے اس نے اخلاق جس کے اخلاق اچھے ہوں۔ اگلی حدیث الدنیا سجن المؤمن و جنت الکافر، دنیا مسلمانوں کے لیے قید خانہ ہے اور کافر کے لیے جنت ہے۔ اگلی حدیث لا يحل لمؤمن ان يهجر اخاه فوق ثلاث ليال، مسلمان کے لیے حلال نہیں کہ تین دن سے زیادہ اپنے مسلمان بھائی سے قطع تعلق رکھے۔ اگلی حدیث لا يلدغ المرء من جحر واحد مرتين، انسان کو ایک ہی سوراخ سے دو مرتبہ نہیں ڈسا جا سکتا, یعنی مطلب ہے جس سے ایک مرتبہ نقصان پہنچتا ہے دوبارہ اس کے پاس نہیں جاتا. انسان کو ایک ہی سوراخ سے دو مرتبہ نہیں ڈسا جا سکتا. اگلی حدیث, الغنا غنا النفس, حقیقی غنا دل کا غنا ہوتا ہے. کنٹینٹمنٹ آف ہارٹ کی بات ہو رہی, حقیقی غنا دل کا غنا ہوتا ہے. اگلی حدیث, کن فی الدنیا کأنک غریب, کأنک غریب او عابر سبیل, دنیا میں ایسے رہو جیسے کوئی مسافر یا راہ گزر رہتا ہے. اگلی حدیث, کفا بالمرء کذبا ان یحدث بکل ما سمع, انسان کے جھوٹا ہونے کے لیے اتنا ہی کافی ہے کہ جو بات سنے بغیر تحقیق کے لوگوں سے بیان کرنا شروع کر دے. انسان کے جھوٹا ہونے کے لیے اتنا ہی کافی ہے کہ جو بات بھی سنے لوگوں سے بیان کرنا شروع کر دے. اگلی حدیث, عم الرجلی ان وہ ابی ہے, آدمی کا چچا اس کے باپ کی مانند ہے, آدمی کا چچا اس کے باپ کی طرح ہے. اگلی حدیث, من ستر مسلما سترہ اللہ یوم القیامہ, جو کسی مسلمان کے عیب چھپائے گا اللہ تعالیٰ قیامت کے روز اس کے عیب چھپائیں گے. اگلی حدیث, قد افلح من اسلم ورزق کفافا وقنعه اللہ بما آتا, وہ آدمی کامیاب ہے جو اسلام لایا اور اس کو بقدر کفایت, بقدر ضرورت رزق مل گیا اور اللہ تعالیٰ نے اس کو اپنی روزی پر قناعت دے دی. اگلی حدیث, اشد الناس عذابا یوم القیامت المصورون, سب سے سخت عذاب میں قیامت کے دن تصویر بنانے والے ہوں گے, سب سے سخت عذاب میں قیامت کے دن تصویر بنانے والے ہوں گے. اگلی حدیث, المسلم اخو المسلم, مسلمان مسلمان کا بھائی ہے. اگلی حدیث, لا یؤمن عبد حتی یحب لأخیه ما یحب لنفسه, کوئی بندہ اس وقت تک پورا مسلمان نہیں ہو سکتا جب تک اپنے بھائی کے لیے وہی پسند نہ کرے جو اپنے لیے پسند کرتا ہے. اگلی حدیث, لا يدخل الجنة من لا يأمن جاره بواعقه, وہ آدمی جنت میں نہیں جائے گا جس کا پڑوسی اس کی ایذاؤں سے محفوظ نہ رہے, جس کا پڑوسی اس کی شرارتوں سے محفوظ نہ رہے, ایسا آدمی جنت میں نہیں جائے گا. اگلی حدیث, انا خاتم النبیین لا نبی بعدی, میں آخری پیغمبر صلی اللہ علیہ وسلم ہوں, میرے بعد کوئی نبی نہیں ہوگا. اگلی حدیث, لا تقاطعوا ولا تدابروا ولا تباغضوا ولا تحاسدوا وكونوا عباد الله اخوانا, آپس میں قطع تعلق نہ کرو, ایک دوسرے کے در پہ نہ ہو, آپس میں بغض نہ رکھو اور حسد نہ رکھو, اے اللہ کے بندو سب بھائی ہو کر رہو. اگلی حدیث, ان الاسلام يهدم ما كان قبله وان الهجره تهدم ما كان قبلها وان الحج يهدم ما كان قبله, اسلام تمام گناہوں کو ڈھا دیتا ہے یعنی مٹا دیتا ہے جو پہلے کیے تھے, اور ہجرت اور حج ان تمام گناہوں کو ڈھا دیتے ہیں جو اس سے پہلے کیے تھے. اگلی حدیث, الكبائر الاشراك بالله وعقوق الوالدين وقتل النفس وشہادت الزور, کبیرہ گناہ اللہ کے ساتھ کسی کو شریک کرنا, والدین کی نافرمانی کرنا, کسی کو بے گناہ قتل کرنا اور جھوٹی شہادت دینا ہے. اگلی حدیث, من نفس عن مؤمن کربۃ من کرب الدنیا نفس اللہ عنہ کربۃ من کرب یوم القیامہ وَمَنْ يَسَّرَ عَلَى مُعْسِرٍ يَسَّرَ اللَّهُ عَلَيْهِ فِي الدُّنْيَا وَالْآخِرَةِ وَمَنْ سَتَرَ مُسْلِمًا سَتَرَهُ اللَّهُ فِي الدُّنْيَا وَالْآخِرَةِ وَاللَّهُ فِي عَوْنِ الْعَبْدِ مَا كَانَ الْعَبْدُ فِي عَوْنِ أَخِيهِ, جو شخص کسی مسلمان کو دنیاوی مصیبت سے چھڑائے گا اللہ تعالیٰ اس کو قیامت کی مصیبتوں سے چھڑائے گا, جو شخص کسی مفلس غریب پر معاملے میں آسانی کرے گا اللہ تعالیٰ اس پر دنیا اور آخرت میں آسانی کرے گا, اور جو شخص کسی مسلمان کی پردہ پوشی کرے گا اللہ تعالیٰ اس کی پردہ پوشی کرے گا. جب تک بندہ اپنے مسلمان بھائی کی مدد میں لگا رہتا ہے اللہ تعالیٰ اس کی مدد میں لگا رہتا ہے. اگلی حدیث کل بدعت ضلالہ، ہر ایک بدعت گمراہی ہے. اگلی حدیث ابغض الرجال عند اللہ الد الخصم، اللہ کے نزدیک سب سے زیادہ مبغوض جھگڑالو آدمی ہے، جھگڑا کرنے والا آدمی سب سے زیادہ ناپسندیدہ ہے. اگلی حدیث الطہور شطر الایمان، پاک رہنا آدھا ایمان ہے، پاک رہنا آدھا ایمان ہے. اگلی حدیث احب البلاد الی اللہ مساجدہا، اللہ کے نزدیک سب سے زیادہ محبوب جگہ مسجدیں ہیں. اگلی حدیث لا تتخذ القبور مساجد، قبروں کو سجدہ گاہ نہ بناؤ. اگلی حدیث لتسون صفوفکم او لیخالفن اللہ بین وجوہکم، نماز میں اپنی صفوں کو سیدھا کرو ورنہ اللہ تعالیٰ تمہارے قلوب میں اختلاف ڈال دے گا. مردوں کے لیے مسجد میں پڑھتے ہیں بہت اہم حدیث ہے، نماز میں اپنی صفوں کو سیدھا کرو ورنہ اللہ تعالیٰ تمہارے دلوں میں اختلاف ڈال دے گا. اگلی حدیث من صلى علی واحدۃ صلى اللہ علیہ عشرا، جو مجھ پر ایک مرتبہ درود بھیجتا ہے اللہ تعالیٰ اس پر 10 مرتبہ رحمت بھیجتے ہیں. اگلی حدیث، یہ آخری حدیث ہے 40ویں، انما الاعمال بالخواتیم، انما الاعمال بالخواتیم، تمام اعمال کا اعتبار خاتمے پر ہے. اللہ تعالیٰ 40 حدیثیں پڑھنے سنانے اور پہنچانے کی فضیلت آپ کو ہم سب کو عطا فرما دے. بہت فضیلت کی چیزیں ہیں وقت، کچھ وقت حدیث شریف کا پڑھنا سننا سنانا، اس لیے فضائل کی احادیث کو تعلیم کے طور پر روزانہ گھروں میں پڑھا جائے. حضرت شیخ زکریا رحمۃ اللہ علیہ کے خلیفہ تھے حضرت صوفی اقبال صاحب رحمۃ اللہ علیہ، ان کی کتاب بقالۃ القلوب ایک رسالہ ہے ذکر کی اہمیت پر. حضرت نے لکھا کہ آج قوا کمزور ہو گئے، ہمتیں پست ہو گئیں، مشغلے اور ضروریات زیادہ ہو گئیں، وقت میں برکت نہیں رہی. یہ قرب قیامت ہے جس میں تھوڑا سا کام بھی زیادہ کے قائم مقام ہو جاتا ہے، تھوڑی کوشش پر کامیابی ہو جاتی ہے. حدیث شریف میں آخری زمانے کے بارے میں آیا کہ اس وقت کوئی 10واں حصہ دین کا کام کر لے تو 50 صحابہ کے عمل کا ثواب پاتا ہے. شیخ نے مثال دی کہ آج بیت اللہ شریف پہنچنا کتنا آسان ہو گیا، پہلے دور کے ملکوں سے مکہ مکرمہ تک حاضری کے لیے پیدل اور اونٹوں پر مہینے اور برس لگتے تھے، اب ہزاروں میل سے چند گھنٹے میں اللہ کے گھر پہنچ جاتے ہیں. اسی طرح سمجھو کہ آخری زمانے میں، فتنے کے زمانے میں، ابھی بھی اللہ تعالیٰ تک پہنچنا بھی آسان ہو گیا ہے. اس یہاں تک کہ اللہ کی رحمت بہانہ ڈھونڈتی ہے، تھوڑی سی توجہ پر دھواں دار اللہ کی رحمت مل جاتی، تھوڑی سی توجہ پر مل جاتی ہے. آگے انہوں نے حساب لگایا کہ آج کے کام کے 10ویں حصے عمل کو جو 50 کے برابر فرمایا گیا، اس حساب سے 200 کی مقدار 100,000 کے برابر ہوئی. اس لیے آج کل ذکر میں بھی لاکھوں کے بجائے چند تسبیحات ہی کافی ہو جاتی. اہم بات بتائی کہ پہلے زمانے میں لمبی لمبی تسبیح پڑھ رہے تھے، آج کل وقت نہیں رہا، مشغولیت زیادہ ہو گئی، تو چند تسبیحات بھی ضرور پڑھے. البتہ لگن اور دھن کی ضرورت ہے، زیادہ محنت کی طاقت نہیں، تو دل میں عظمت اور شوق سے تھوڑا ہی کام کر لے لیکن اس کو دل کی گہرائی کے ساتھ کرے، لیکن اس کو دل کی گہرائی کے ساتھ کرے. اللہ تعالیٰ ہمیں اس کی بھی توفیق عطا فرما دے. اللہ اکبر. یہ سکون قلب کتاب ہے، اس میں ہمارے بزرگوں کی ملفوظات، حکیم الامت مولانا اشرف علی تھانوی صاحب رحمۃ اللہ علیہ اور دیگر بزرگوں کے اس میں ملفوظات جمع کیے گئے کہ آدمی کے دل کی دنیا درست ہو جائے، دل کی دنیا درست ہو جائے. اللہ اکبر. فرمایا، اس میں ایک قصے کے طور پر فرمایا کہ سمندر میں سفر ہو رہا تھا، زبردست طوفان آیا، تھپیڑے لگ رہے تھے، بجلی چمک رہی تھی، بادل گرج رہے تھے، تو ایک صاحب جہاز میں بیٹھے ہوئے بہت ڈر رہے. और वो समझ रहे हैं कि अब ये जहाज डूब कर रहेगा, हम नहीं बच सकते। क्या देखा, रात है, अंधेरा है, तूफान है और बिजली चमक रही है और समुन्दर में जबरदस्त किस्म की वेव्स आ रही हैं। तो वो इतना डरे, इतना डरे कि अब तो ये जहाज डूब कर रहेगा, हम नहीं बच सकते। ऐसी हालत में डरते डरते कांपते कांपते वो जहाज के कप्तान के कमरे में पहुंच गए, कैप्टन साहब के कमरे में पहुंच गए। क्या देखते हैं कि कैप्टन साहब निहायत आराम से बिस्तर पर लेटे हुए अखबार पढ़ रहे हैं, कोई फिक्र ही नहीं। उस आदमी ने जाते ही कहा कि साहब आप गजब कर रहे हैं, जहाज तो तूफान में फंसा हुआ है, डूबने का शदीद खतरा है और आप अपने कमरे में आराम से लेटे हुए हैं। कैप्टन साहब ने आराम से जवाब दिया कि तुम नए नए मालूम होते, नए नए मालूम होते हो, मालूम होता है कभी तुमने समुन्द्री जहाज का सफर नहीं किया। मियाँ हम तो रोज इसी तरह सफर करते, रोजाना यही समुन्दर और इसी तरीके का इसमें रहता है, इसमें उतार चढ़ाव और यही मौजें और यही डार्क नाइट, और हमारा जहाज अल्हम्दुलिल्लाह ठीक काम कर रहा है, उसका इंजन भी है। आप फिक्र नहीं करें, हम सुबह सुबह अपनी मंजिल पर पहुंच जाएंगे, जाओ जाकर इत्मीनान से बैठ जाओ। किस्सा ये हुआ कि फरमाया कि जिस मोमिन का रुख क़िबले की तरफ है और उसका ताल्लुक गुम्बद हुजरा वाले यानी हुजूर सल्लल्लाहु अलैहि वसल्लम के तरीक़ों पर चलने वाला है, उसको क्या परवाह, उसको क्या परवाह, उसका जहाज नहीं डूब सकता। जितनी भी मौजें आएं और रात कितनी ही तारीख हो, उस उम्मत को क्या गम हो जो आप सल्लल्लाहु अलैहि वसल्लम जैसा सहारा रखती हो। हजरत ने फरमाया कि रूहानी कशफ व करामात हासिल होते हैं सुन्नत की इत्तिबा से, और उनसे इंसान रूहानी तौर पर साहिब करामत हो जाता है। इन आमाल में इतनी कशिश और जाज़बियत है जो अल्लाह के नज़दीक मकबूल है। शेख मुजद्दिद अल्फ़सानी रहमतुल्लाह अलैह हिंदुस्तान में बहुत बड़े बुजुर्ग गुजरे, फरमाते हैं कि इस उम्मत में ऐसी नेक और पाकबाज हस्तियां भी गुजरी हैं जिनके गुनाह लिखने वाले फरिश्ते को, गुनाह फरिश्ता उनके कंधे पर कलम लेकर बैठा रहा बैठा रहा बैठा रहा, और 20-20 साल तक उसको कोई गुनाह लिखने का मौका ही नहीं मिला। सुबह से शाम तक बैठा रहा, 20 साल तक कोई गुनाह हुआ ही नहीं कोई इसको लिखता हो। तो ऐसे हजरात अपने नामा अमाल को लेकर अल्लाह के हुजूर पेश होंगे, और दूसरी तरफ हम होंगे कि गुनाह से कोई दिन खाली नहीं होता। हालांकि जो आदमी यानी दीन में तरक्की करना चाहता है, उसके दिल में हर वक्त ये गम होना चाहिए कि मैंने अपने वजूद से अल्लाह ताला की कोई नाफरमानी नहीं करनी। लिहाजा हमें चाहिए कि रात के वक्त रो रो कर अल्लाह से दुआ मांगे कि ऐ अल्लाह, मैं गुनाहों से नहीं बच सकता, आप चाहें तो मुझे बचा सकते हैं, आप मेरी हिफाजत फरमा लीजिए। आगे फरमाया कि मैं इम्तहान के काबिल नहीं, मेरे मौला मुझे गुनाह का मौका नसीब ना करना, ऐ अल्लाह आप ही हमें बचा लीजिए। खूब दुआएं मांगा करें। फितने के ज़माने में ऐसे ऐसे फितने आएंगे, शैतान ऐसी ऐसी तावीलें सिखाता है, शैतान उसके करतूत तलबी से इबलीस, और किस तरह आज के ज़माने में बच्चों को बड़ों को बेवकूफ़ बनाता है, रोज़ाना उसके वाक़यात हो रहे हैं। तो उस पर इंशाल्लाह किसी हल्के में बात होगी। अल्लाह, इस किताब में आगे हसन बसरी रहमतुल्लाह अलैह के मनकूल 70 इस्तिग़फ़ार जमा किए गए, और उसमें अजीब अजीब मज़ामीन हैं दुआ मांगने के लिए, इस्तिग़फ़ार करने के लिए, जिनको आदमी मांगे और पढ़े और वजीफ़े के तौर पर, और उर्दू अंग्रेज़ी में तर्जुमा भी देख ले उसका। एक जगह फरमाया कि ऐ अल्लाह, मैंने उजुब किया हो, रियाकारी की हो, कोई आखरत का अमल शहवत की नीयत से किया हो, कीना हसद तकब्बुर इसराफ झूठ गीबत खयानत चोरी अपने ऊपर इतराना दूसरे को जलील करना उसको हकीर समझकर जुल्म और लहव लाब चुगली या कोई और गुनाह का इर्तकाब कर लिया हो जिसके सबब मैं हलाकत में आ गया हूँ, तो ऐ अल्लाह मुझे माफ़ फरमा दीजिए, ऐ अल्लाह मुझे माफ़ फरमा दीजिए। उसमें हर तरह से तरह तरह से आदमियों ने गुनाहों से माफ़ी मांगी। एक जगह फरमाया कि ऐ अल्लाह, आखिरी सांस तक जितने गुनाह हो चुके होंगे आगे सब बख्श दीजिए, अव्वल भी आखिर भी, भूल से किए हुए, जानबूझ किए हुए, खता हो गई, कलील कसीर सगीरा कबीरा पुराने नए पोशीदा जाहिर, इलाहुल आलमीन इन सब गुनाहों को बख्श दीजिए। آگے فرمایا کہ اے اللہ جتنے حقوق آپ کی مخلوق کے میرے اوپر ہیں ان سب کو میری طرف سے ان کے حقوق ادا کر دیجئے بلکہ اور زیادہ دے دیجئے اور مجھے ان سب سے معاف فرما دیجئے اور میرے تمام اہل حقوق کو بخش دیجئے ان سب لوگوں کو جہنم سے بچا کے جنت الفردوس عطا فرمائیے۔ اے اگر اللہ اگرچہ حقوق بہت زیادہ ہیں مگر آپ کے پردہ عفو میں کچھ بھی نہیں اور مجھے عافیت کے ساتھ دنیا سے اٹھائیے۔ آگے فرمایا آگے دعا کی کہ اے اللہ آپ کا وعدہ ہے کہ کوئی بندہ اتنے گناہ لائے کہ زمین اور آسمان بھر جائے تو میں بھی اتنی مغفرت لے کر چلتا ہوں اور اسے معاف کر دیتا ہوں، تو اے اللہ مجھے بھی معاف فرما دیجیے۔ آگے فرمایا کہ اے اللہ استغفر اللہ الذی لا الہ الا هو الحی القیوم واتوب الیہ کہتا ہوں اور میری دعا ہے کہ ہر آن ہر حرکت و سکون پر ہمیشہ ہمیشہ کے لیے میرے نامہ اعمال میں اس استغفار کو لکھنے کا حکم دے دیجیے تاکہ ہر وقت میری معافی ہوتی رہے اور میرے نامہ اعمال میں اتنے استغفار کثرت سے ہو جائیں کہ آخرت کے دن مجھے خوشی حاصل ہو، آخرت کے دن مجھے خوشی حاصل ہو۔ اللہ بھائی دیکھو جو فضیلت کی چیزیں ہیں سب سے زیادہ تو قرآن پاک میں جو دعائیں آئے ہیں شاہی مضمون ہے، پھر احادیث شریفہ میں آئی ہیں، پھر ان کی کتابیں ہیں حسن الحسین، مناجات مقبول اور حزب الاعظم، اور جس کا جتنا جتنا علم میں درجہ ہے ویسی ویسی عربی کی دعائیں مانگے، اور جن کو عربی کی دعائیں نہیں اتنی معلوم اپنی زبان میں مانگے، اپنی زبان میں خوب دل کی گہرائی سے دعائیں مانگا کرے۔ حضرت شیخ ذوالفقار صاحب دامت برکاتہم حضرت نے قیام اللیل کے بارے میں ایک جگہ بہت عمدہ بات ارشاد فرمائی کہ رات کو آخری پہر ہوتا ہے تو سونے والوں کی جماعتیں مختلف ہوتی ہیں اور فرشتوں کی جماعتیں بھی بنا دی جاتی ہیں۔ ایک جماعت فرشتوں کو حکم دیا جاتا ہے کہ دیکھو یہ میرے مقربین کے جاگنے کا وقت ہے اور میرے چاہنے والوں کے لیے راز و نیاز کرنے کا وقت ہے، یعنی یہ جو وقت ہے یہ جو ہمارے محبوب بندے ہیں بندیاں یہ ابھی اٹھ کے ہم سے دعائیں کریں گے۔ تو فرشتوں کی ایک جماعت کو مقرر کرتے ہیں کہ تم دنیا میں جاؤ، فلاں فلاں میرے نافرمان بندے ہیں، انہوں نے مجھ کو ناراض کیا ہے، تم جا کر ان کے بستر کے سرہانے کھڑے ہو جاؤ اور ان کو تھپکیاں دے دے کر سلا دو تاکہ وہ سوئے رہیں اور وہ نہ اٹھیں۔ اس وقت فجر سے پہلے کی بات ہو رہی ہے کہ اس موقع پر ہم نہیں چاہتے کہ ہمارے سامنے کھڑے ہوں، فرشتے آتے ہیں اور ان نافرمان لوگوں کو میٹھی نیند سلا دیتے ہیں، سوتے رہو۔ تو اب آگے حضرت نے اس کی تفصیل لکھی ہے کہ بعض لوگ عشاء کے بعد مطلب بیکار گپے مار رہے ہیں اور لیٹ نائٹ ہو گئی، لیکن جب تہجد اور قبولیت کا وقت ہوا تو اب سوئے پڑے ہوئے، اور شادی بیاہ وغیرہ تقریبات میں اس کی اکثر مثالیں مل جاتی ہیں، اور رات کے آخری پہر میں اٹھ نہیں پاتے کیونکہ یہ مقربین کے اٹھنے کا وقت ہے اور اللہ تعالیٰ ان کو جاگنے کی توفیق ہی نہیں دیتے، اللہ تعالیٰ اس وقت میں ان کا جاگنا پسند نہیں فرماتے۔ آگے حضرت نے لکھا کہ جو لوگ یعنی رات کے آخری پہر میں، حتیٰ کہ جو بہنیں رات کے آخری پہر میں اٹھ کے کوئی کام کاج جہاں کوئی کرتے ہیں تو اس وقت وہ بھی اللہ کی رحمت سے محروم نہیں رہتے۔ پھر فرشتوں کی ایک دوسری جماعت کو حکم ہوتا ہے کہ جاؤ فلاں فلاں بندے بندیاں میرے پسندیدہ لوگ ہیں، جاؤ اور ان کو جگا دو، جاؤ ان کو جگا دو تاکہ میرے سامنے کھڑے ہو کر عبادت کریں، راز و نیاز کی باتیں کریں، مجھ سے مانگیں گے اور میں ان کی جھولیاں بھر دوں گا۔ چنانچہ بہت سارے لوگ ہیں نیک لوگ، باوجود اس کے تھکے ہوئے ہوتے ہیں، تہجد کے وقت میں اچانک آنکھ کھل جاتی ہے جیسے کسی نے اٹھا دیا، کیا ہوا؟ فرشتوں نے آگے اٹھایا، اٹھیے جی اللہ کے دربار میں وقت ہو گیا، ان کے اندر گھڑی فٹ ہو جاتی ہے اور اللہ والوں کے دل کی گھڑی ٹھیک کام کر رہی ہوتی ہے، تہجد کے وقت الارم بجا دیتی ہے، کتنا ہی تھکے ہوئے نہ ہو آخری پہر میں آنکھ کھل جاتی ہے، اپنے رب کے آگے کھڑے ہو جاتے ہیں۔ فرشتوں کی ایک اور جماعت ہوتی، ان کو اللہ تعالیٰ فرماتے ہیں کہ جاؤ جو لوگ میرے مقربین میں سے ہیں اور ان کو جا کر کروٹ بدل دو، وہ چاہیں گے تو اٹھ کر نماز پڑھیں گے، تلاوت کریں گے، مجھ سے مانگیں گے، چاہیں گے تو لیٹے رہیں گے، میں ہر طرح سے ان جس طرح ان کی عبادت سے راضی ہوں اس طرح ان کے سو جانے سے بھی راضی ہوں۔ یہ وہ لوگ ہیں जो उलमा होते हैं, साहिब मारफत होते हैं, उनका सोना भी अल्लाह के नज़दीक इबादत में शुमार कर लिया जाता है। उनका सोना भी, जो हर वक्त अल्लाह की याद में उसके दीन के काम में लगे होते हैं, जब वो सो जाते हैं थोड़ी देर को, तो मकसद ये होता है कि बदन को आराम मिल जाए ताकि ताज़ा दम होके दोबारा दीन का काम करें, ताज़ा दम होके दोबारा दीन का काम करें। अल्लाह ताला हमें तौफीक अता फरमाए कि हम क़यामुल लैल में और कुछ दीन की मेहनत में, दिन में दीन की मेहनत, रातों को अल्लाह से मांगना, रातों को अल्लाह से मांगना। हज़रत शेख डॉक्टर अब्दुल हई साहब आरफी आरिफ बिल्ला हज़रत का मज़मून है, सुकून कल्ब किताब है, शैतान और नफ्स का धोखा। फरमाया कि इंसान को धोखा शैतान भी देता है और नफ्स भी देता है। शैतान किसी गुनाह की तरगीब इस तरह देता है कि उसकी तावील समझा देता है कि ये काम कर लो, उसमें दुनिया का फलां फायदा और फलां मसलहत है। तो जब किसी गुनाह के लिए तावील और मसलहत दिल में आए, तो समझ लीजिए कि शैतान का धोखा है। डिसीव्ड बाय लॉजिक, प्रूफ लाया शैतान, दलील लाया, ऐसा ऐसा कर लीजिए तो दिमाग में सारा नक्शा आ गया, मालूम है शैतान की तरफ से आया। जब किसी गुनाह के लिए नफ्स उसकी तरगीब लज्जत की बुनियाद पर देता है, कहता है कि ये गुनाह कर लो बड़ा मजा आएगा, ये गुनाह कर लो बड़ा मजा आएगा, तो ये समझ लो कि ये नफ्स का धोखा है। और शेख की जरूरत नफ्स और शैतान के धोखों ही से बचने के लिए होती है। जो दिन इस किस्म के वसवसे आए, गुनाह छूट नहीं रहा, हिम्मत नहीं हो रही, इरादा नहीं हो रहा, तो उस वक्त अपने हालात और अपने दिल की कैफियत बुजुर्ग अल्लाह वाले को बयान की जाती है और उनके मशवरे से अमल किया जाता है। वरना शैतान और नफ्स कहाँ से कहाँ ले जाएगा। उसके इतने वाकयात हैं, अभी मौका नहीं है, लेकिन कभी कभी वो वाकयात भी बताए जाएंगे। हजरत ने फरमाया, गौर से सुनो तुमको क्या करना है। दो रिकत नमाज खुशू व खुजू से अदा करो, अपने दिल को मतवज्जह करो और गिड़गिड़ा के अल्लाह से कहो, इय्याक नअबुदु व इय्याक नस्तईन, और कहो, या अल्लाह मैं आजिज हूँ, मगलूब हो गया हूँ, आपके दरबार में हाजिर हुआ हूँ, आप तौबा कबूल करने वाले हैं, या अल्लाह, या रहमान, या रहीम, या हय्यू या कयूम, बिरहमतिका अस्तगीस। फरमाया कि ये इसमें आज़म है, इसको खूब पढ़ो और कहो, या अल्लाह जो कुछ मेरे ऊपर है मेरी शामत आमाल है, या अल्लाह इतना बोझ मुझ पर न डालिए कि उठाए ना उठ सके, और ये अल्लाह ये दुआ आप ही ने अता फरमाई बंदों को हलाकत से बचाने के लिए। आज दुनिया जहन्नम बनी हुई है नफसानी और शैतानी आमाल से, और मेरे अंदर इतनी ईमानी ताकत नहीं, या अल्लाह मुझे तो दुआ करना भी नहीं आता, ये आप ही सिखा रहे हैं, या अल्लाह मुझे तौबा करना भी नहीं आता, मैं दिल से भी नहीं कह रहा, सिर्फ जबान से कह रहा हूँ कि गुनाह भी मुझसे नहीं छूटेंगे, कुछ तो मैं छोड़ दूंगा और कुछ जो फिर भी नहीं छूटेंगे, फिर मैं डरता हूँ उनके अजाब से, और मैं तो कुदरत नहीं रखता उनको छोड़ने की, या अल्लाह आप ही खुद ही छुड़वा दीजिए, अपनी रहमत से और अपने फजल करम से आप बचा लीजिए, आप ही तौफीक दे दीजिए, आप ही कबूल फरमा लीजिए, और सब गुनाहों से मेरे दिल में नफरत बैठा दीजिए, मेरी पकड़ न फरमाइए और अजाब से बचा लीजिए। या अल्लाह हमारी हालत बहुत ख़राब है, रहमतों से महरूम हो गए, शैतान ने हमारे नफ्स पर कब्ज़ा कर लिया, हम जलील व ख़ार हो गए, हमारी तमाम बदआमालियाँ माफ़ फरमा दीजिए, हमको और अहले आयाल और सारे आलम के मुसलमानों को माफ़ फरमा दीजिए, और शामत आमाल से नजात अता फरमा दीजिए, और दुनिया आखरत में हयात तय्यबा नसीब फरमाइए, और हमारी आकबत बखैर फरमाइए। अल्लाह, आखिर में एक वाकया पढ़ा जाएगा, ये हिंदुस्तान का एक वाकया है। शेख अब्दुल हक मुहद्दिस देहलवी रहमतुल्लाह अलैह, उन्होंने वाकया लिखा, दिल्ली में एक मर्तबा कहत पड़ गया, बारिश नहीं होती थी तो कोई फसल नहीं हुई, दरख्त सूख गए, दरियाओं और नहरों का पानी कम हो गया, लोग परेशान थे कि फसलें नहीं हो रही, चरिंद परिंद जानवर इंसान सब परेशान हो गए, दिल्ली में कहत पड़ गया, हत्ता के सब लोग शहर से बाहर निकले कि हम सलातुल इस्तिस्का पढ़ें और अल्लाह रब्बुल इज्जत से दुआ मांगे। सारे उलमा सुलहा भी शहर से बाहर आ गए, सब ने मिलकर नमाज पढ़ी और दुआ मांगी, फिर भी बारिश के आसार जाहिर नहीं हुए, अभी तक बारिश के आसार जाहिर नहीं हुए। एक नौजवान अपनी वालदा को लेकर वहां से रास्ते से गुजर रहा था। वालदा पर्दे में सवारी के अंदर थी। उसने लोगों को देखा, इतने सारे लोग हैं। करीब आया, सवारी से उतर कर पूछा, भाई क्यों जमाए आप लोग? उन्होंने कहा, बेटा कहत साली है, बारिश नहीं है, रहमत की दुआ मांग रहे हैं, सब माफी मांग रहे हैं, मगर बारिश के आसार जाहिर नहीं हो रहे। वो कहने लगा, बहुत अच्छा। वो लड़का गया और अपनी अम्मा के चादर का कोना पकड़कर उसने चंद अल्फाज कहे, और वो अल्फाज कहने ही थे कि आसमान पर बादल छा गए और खूब बारिश बरसना शुरू हो गई। आसमान में बादल आ गए, खूब बारिश बरसना शुरू हो गई। सारे उलमा, सुलहा, दूसरे लोग हैरान हो गए कि इतने लोगों ने तौबा की, दुआ की, मगर उस वक्त तक रहमत की बारिश ना आई। उस लड़के से पूछा कि हमें भी जरा बताओ कि तुम्हारे कौन से अल्फाज थे जिन्होंने रहमत को खींच लिया। तो वो कहने लगा कि मैं उस माँ का बेटा हूँ जो तकिया और पाक साफ जिंदगी गुजारने वाली है। मैंने जाकर उनकी चादर का कोना पकड़ा और कहा कि ऐ रब्बी करीम, ये मेरी वो माँ है जिन्होंने पाकदामनी की जिंदगी गुजारी, आपको उनकी पाकदामनी का वास्ता देता हूँ कि आप रहमत की बारिश बरसा दें। तो अल्लाह ताला रहमत की बारिश बरसा दें। शेख फरमा रहे हैं कि जब इंसान नेकी की जिंदगी अख्तियार करता है तो रब्बे करीम की बड़ी रहमत होती है। नेकी का रास्ता अख्तियार करे तो अल्लाह पाक के यहाँ से, अल्लाह पाक बहुत कदरदान है और अल्लाह पाक देने वाले हैं। अल्लाह अकबर, अल्लाह अकबर। हदीस शरीफ में आया, अबू मूसा अशअरी रज़ी अल्लाह अन्हु से रवायत है, रसूल सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, मैं तुम्हें वो कलमा बताऊं जो जन्नत के खजानों में से है। मैंने अर्ज़ किया, ज़रूर बताएं। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, वो है ला हौला वला कुव्वता इल्ला बिल्लाह। आगे तशरीह में, कोई भी काम अल्लाह की मर्ज़ी के बगैर नहीं हो सकता। हर काम की कुव्वत और ताकत अल्लाह ही से मिल सकती है। गुनाहों से बचना और अताअत गुजार बनना भी अल्लाह की मदद और तौफीक से है। रसूल सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया कि ला हौला वला कुव्वता इल्ला बिल्लाह, ज़्यादा पढ़ा करो, खूब पढ़ा करो, क्योंकि ये जन्नत के ख़जानों में से है। यह तिर्मिज़ी शरीफ की हदीस। अल्लाहु अकबर। दरूद शरीफ पढ़ के अपने लिए और सारी उम्मत के लिए और अपने तमाम मसाइल के लिए दुआ फरमा लें। अल्लाह पाक हमें आपको दीन अपनी ज़िंदगी में लाने और दीन की मेहनत करने की तौफीक अता फरमाए। ये हलका आप इसमें दूसरों को भी बुला सकते हैं और जिसको इससे फ़ायदा हो जाए इसकी बातें आप उनको पहुँचा सकते हैं। बिस्मिल्लाहिर्रहमानिर्रहीम, अल्हम्दुलिल्लाह रब्बिल आलमीन, اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد. اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد. اللهم اغفر للمؤمنين والمؤمنات والمسلمين والمسلمات الأحياء منهم والأموات إنك سميع قريب مجيب الدعوات. ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. اللهم انصر الإسلام والمسلمين في كل مكان. اللهم اهد الناس جميعا. اللهم أصلح أحوال المسلمين في كل مكان. ربنا لا تزغ قلوبنا بعد إذ هديتنا وهب لنا من لدنك رحمة إنك أنت الوهاب. ربنا اغفر لنا ولإخواننا الذين سبقونا بالإيمان ولا تجعل في قلوبنا غلا للذين آمنوا ربنا إنك رؤوف رحيم. يا الله يا رحمن يا كريم يا ذا الجلال والإكرام يا حي يا قيوم يا أول الأولين ويا آخر الآخرين ويا ذا القوة المتين ويا راحم المساكين ويا أرحم الراحمين. اے اللہ ہمارے تمام صغیرہ کبیرہ گناہوں کی مغفرت فرما دیجیے. اے اللہ پوری امت کی بخشش فرما دیجیے. اے اللہ پوری امت کو نفع دینے والا علم عطا فرما دیجیے. اے اللہ جو جو لوگ جہاں جہاں امت میں پریشان ہیں، اے اللہ ان کی پریشانی کو خوشی سے بدل دیجیے. اے اللہ خوف کو امن سے بدل دیجیے. اے اللہ بے عزتی کو عزت سے بدل دیجیے. اے اللہ پوری امت کو آسان رزق اور حیات طیبہ عطا فرمائیے. اے اللہ یا رحمان یا کریم یا ذوالجلال والاکرام، اے اللہ ہمارے لیے اپنی رحمت اور قبولیت کے دروازے کھول دیجئے، اے اللہ ہمیں خالص توبہ کی توفیق عطا فرما دیجئے، اے اللہ ہمارے ہر گناہ کو معاف فرما دیجئے، اپنی رحمت سے چھپا لیجئے، اے اللہ نفس اور شیطان کی چنگل سے بچا لیجئے، اے اللہ ہر بھلائی اور نیکی کی توفیق عطا فرما دیجئے، اے اللہ ہمارے بھائی و بہن جہاں جہاں ہیں، اے اللہ جو جو ان کے دلوں میں حاجات ہیں، پریشانیاں ہیں، اے اللہ غیب سے سب کی مدد فرمائیے، اے اللہ سب کے اوقات میں، گھروں میں، جان مال صحت میں برکت عطا فرمائیے، اے اللہ آگے پیچھے دائیں بائیں سے اے اللہ حفاظت فرمائیے، اے اللہ ہماری دلوں کو ذکر اور شکر اچھی نیتوں اور دعاؤں کے لیے کھول دیجیے، اے اللہ ہر وقت کا ذکر اور شکر عطا فرمائیے، اے اللہ اپنی رضا کے کاموں میں دوڑنے کی توفیق عطا فرمائیے، اے اللہ خیر کے کاموں میں لگنے کی توفیق عطا فرمائیے، اپنی رحمت سے قبول فرما لیجئے، اے اللہ ہمارے ہر عمل میں سچائی و اخلاص ڈال دیجئے، یا اللہ اپنی رحمت سے قبول فرما لیجئے، اے اللہ ہماری قبروں کو جنت کا باغ بنا دیجئے، اے اللہ جو مرحومین جو ہمارے بزرگ رشتہ دار دنیا سے رخصت ہو گئے، اے اللہ ان کو جنت الفردوس میں ٹھکانہ عطا فرمائیے، ان کی قبروں کو جنت کا باغ بنا دیجئے، اے اللہ آپ کی جتنی رحمتیں برکتیں اترتی ہیں مساجد میں اور خانہ کعبہ میں، حرمین شریفین میں، رمضان میں، حج اور عمرے کے زمانے میں، اے اللہ جہاں جہاں آپ کی رحمتیں اترتی ہیں، اے اللہ ہم بھی محتاج ہیں، اے اللہ ہمیں بھی عطا فرما دیجئے، اے اللہ ہم سب کو بیت اللہ شریف کی زیارت بار بار عطا فرما دیجئے، ربنا تقبل منا انك انت السميع العليم وتب علينا انك انت التواب الرحيم، اللهم لا تفرق جمعنا هذا الا بذنب مغفور وسعي مشكور وعملا صالحا متقبل مبرور برحمتك يا عزيز يا غفور، ربنا تقبل منا انك انت السميع العليم وتب علينا انك انت التواب الرحيم، وصلى الله تعالى على خير خلقه محمد وآله وأصحابه أجمعين برحمتك يا أرحم الراحمين.